नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा सुनिश्चितता गर्ने सम्बन्धी संकल्प प्रस्ताव हिजो राष्ट्रिय सभाले पारित गरेको छ। प्रविधिजन्य लैंगिक हिंसा रोकथाम र नियन्त्रणका लागि प्रस्तुत गरिएको संकल्प प्रस्ताव राष्ट्रिय सभामा सर्वसम्मतिले पारित भएको हो। संकल्प प्रस्ताव, त्यसको आवश्यकता, पारित भएपछि त्यसले पार्ने फरक लगायतका विषयका साथै केही समसामयिक विषयमा आजको अन्तर संवादमा कुराकानी गर्नेछौ। प्रस्तावका प्रस्तुतकर्ता राष्ट्रिय सभाका सांसद रेणु चन्द हामीसँग कुराकानीमा प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। चन्दज्यू, स्वागत छ यहाँलाई।
नमस्ते, धन्यवाद।
हजुर, अब यहाँहरूले जुन प्रस्ताव खास गरी हिजो सर्वसम्मतिबाट पारित गर्नुभएको छ र यसअघि यहाँले त्यो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, अहिले यो संकल्प प्रस्तावको आवश्यकता किन पर्यो? मुलुकमा पछिल्लो समयमा बढ्दै गएको लैंगिक हिंसाका जुन फरक आयामहरूका सन्दर्भ जुन यहाँहरूले त्यसमा उल्लेख गर्नुभएको छ, त्यसलाई अलिकति प्रष्ट पारिदिनुहुन्छ?
धन्यवाद। यसको आवश्यकता किन पर्यो भनेपछि, यो अनलाइन हिंसाको विषयमा हाम्रो कानुनी आधारहरू असाध्यै कम छन् भन्ने हामीले रिसर्चको दौरानमा थाहा पायौँ। अफलाइन हिंसाको विषयमा त थुप्रै कानुनी व्यवस्थाहरू हाम्रो रहेछ, तर अनलाइन हिंसा नयाँ पनि भयो र यसको प्रकृति पनि फरक प्रकृतिको भयो। यो जो ओफेन्डर हुन्छ, यो आमने सामने हुँदैन, जहाँ पनि बसेर जसले पनि जे पनि गर्न सक्ने स्थिति भइसकेपछि पछिल्लो चरणमा अभिव्यक्ति स्वतन्त्रतामा चाहिँ ठुलो आघात पुग्ने गरी खास गरी सोसियल मिडियामा बाढी नै आयो। अश्लील कमेन्टहरूको, भद्दा कमेन्टहरूको, यहाँसम्म कि रेपको धम्की खुलम खुल्ला दिने, त्यो भइसकेपछि यो कता जाँदैछ र यसलाई रोकथाम कसरी गर्न सकिन्छ भनेर खोजी गर्दाखेरि हाम्रा कानुनी आधारहरू कमजोर रहेछन् अनलाइन हिंसामा भन्ने हामीले पत्ता लगाइसकेपछि, अनि सरकारलाई चाहिँ यो प्रविधिको प्रयोग हुने गरी लैङ्गिक हिंसा जो हुन्छ यसको रोकथाम नियन्त्रणका लागि र न्यूनीकरणका लागि र पीडितको संरक्षण र पुनर्स्थापनको लागि आवश्यक कानुनी, नीतिगत तथा संरचनागत व्यवस्था गरोस् भनेर यो संकल्प प्रस्ताव हामीले ल्यायौँ र यो हिजो पास पनि भयो।
अब जस्तो आयामहरूका सन्दर्भ उल्लेख गर्दाखेरि चाहिँ अहिले ठ्याक्कै विद्यमान अवस्था चाहिँ कस्तो छ भन्ने बारे यहाँले केही अहिले प्रश्न पार्ने प्रयास गर्नुभयो। अब यसमा हाम्रा कानुनी व्यवस्थाहरू चाहिँ के कस्ता रहेछन् अथवा कहाँ कहाँ चाहिँ अपर्याप्तता रहेछ?
यो साइबर क्राइम भन्ने एउटा अवधारणा रहेछ र एउटा क्राइम साइबर ब्युरो भन्ने हामीले एउटा ब्युरो बनाएका रहेछौँ, त्यसले मात्रै यो सबै थोक हेर्ने गरी व्यवस्था रहेछ अहिले। अनि हामी साइबर ब्युरोसँग बसेर खोज्दाखेरि, किनकि अहिले 82-83 मात्रै 19,000 मुद्दाहरू दर्ता भएका छन्, दर्ता नभएका मुद्दाहरू कति छन्। जस्तो म पनि स्टक भइरहेको छु तर मैले मुद्दा दर्ता गरेका छैनन्, त्यस्तो मुद्दा दर्ता नगर्ने तमाम मान्छेहरू होलान्, तर दर्तै भएका 19,000 छन्। यसलाई तपाईँहरूले कसरी सर्ट आउट गरिराख्नु भएको छ भनेर साइबर ब्युरोसँगै बस्दाखेरि उहाँहरूले हामीलाई दिएको जानकारी के हो भने, अब एउटा विद्युतीय कारोबार ऐन भन्ने रहेछ, त्यसको धारा 47 मात्रै अलिअलि त्यो साइबर क्राइमलाई हेर्ने रहेछ, तर त्यसले साइबर अपराधलाई परिभाषित गर्ने रहन्छ, जसले गर्दाखेरि यदि कोही मुद्दा लिएर गयो, पीडितले न्यायको गुहार लगाइहाल्यो भन्यो भने कानुनको अभावमा त्यसलाई चाहिँ न्याय दिलाउन सक्ने क्षमता चाहिँ यो विद्युतीय कारोबार ऐनसँग रहेनछ। त्यसैले यसलाई चाहिँ परिमार्जित गर्नु पर्ने अथवा समृद्ध गर्नु पर्यो, अथवा आइटी एक्ट भनेर एउटा नयाँ कानुन नै एन्टर्स गर्ने हो कि भन्नेतिर पनि सरकारले सोच्नु पर्यो भनेर हामीले हाम्रो संकल्प प्रस्ताव मार्फत सुझाव दिएका छौँ। अब यो जस्तो हामीलाई कस्तो लाग्छ भने गाली गलौज गरेको छ, त्यो चाहिँ फोटो खिचेर राखे पुगिहाल्यो, त्यसले पुग्दो रहेनछ, त्यसको ओथेन्टिसिटी जाँच गर्नको निम्ति प्लेटफर्मसँग त्यो माग्नु पर्ने हुन्छ। प्लेटफर्मसँग डेटा माग्नलाई हाम्रो र हाम्रो देश र प्लेटफर्म जहाँबाट सञ्चालित हुन्छ त्यो देशको बिचमा गभर्मेन्ट टु गभर्मेन्ट सम्झौता छैन, जसले गर्दा अपराधी चाहिँ खुलम खुल्ला घुम्ने स्थिति अहिले सिर्जना भएको छ।
अब एक त हामी त्यसै पनि लैंगिक हिंसाका सन्दर्भमा रोकथामको नियन्त्रणको प्रयासहरू या महिलाको संरक्षण हकका सन्दर्भमा र न्यायमा सुनिश्चितता जस्ता विषयमा अलि पछाडि नै थियौं, त्योमाथि अब अहिले यो प्रविधि जोडिएर आउने समस्याहरूले अझै हामीलाई जटिल बनायो। यो सम्बन्धमा चाहिँ यहाँले प्रस्ताव गरेको संकल्प प्रस्तावका सन्दर्भमा राष्ट्रिय सभामा कसरी कतिको गम्भीरताका साथ बहसहरू भयो?
नै राष्ट्रिय सभा मोरलेस अब यो अपर हाउस भएको हुनाले लेजिस्लेटिभ काम चाहिँ यसमा बडो गम्भीरताका साथै हुन्छन्। यसमा हामीले यो प्रस्ताव ल्याउँदाखेरि पनि यो सर्वसम्मत पास हुनको एउटा प्रमुख कारण चाहिँ यसमा सबै पक्षहरूले बसेर गम्भीरतापूर्वक छलफल गरेको, रिसर्चमा सबै सहभागी भएर अगाडि बढेको हुनाले यो यति सजिलरी पास भएको हो सर्वसम्मत तरिकाले, किनकि यसको ब्याकग्राउन्डमा काम सबैले साथमा गरेको र धेरै काम गरेको हुनाले। अब यहाँ हामीले राष्ट्रिय सभाले पारित गरिसकेपछि सरकारले यसरी यसलाई कसरी अगाडि बढाउँछ भन्ने हो, किनकि अब हिजो पनि मन्त्रीजी आउनुभयो, महिला मन्त्री आउनुभयो, साथ साथमा गृह मन्त्रीजी पनि आउनु पर्थ्यो, किनकि कानूनलाई लागू गर्ने दायित्व फेरि पनि सरकारकै हो र त्यसको एउटा औजार गृह मन्त्रालय हो। त्यसैले हामीले सरकारलाई एकाउन्टेबल बनाउने संकल्प प्रस्तावप्रति र सरकारले चाहिँ यसलाई चाहिँ अब एउटा इन्टिग्रेटेड ल बनाउन खोज्दैछ, एउटा ऐन बनाउन खोज्दैछ, त्यसको वेबसाइटमा गएर हामीले हेऱ्यौँ भने त्यहाँ फेरि साइबर क्राइमको बारेमा एकाध लाइन लेखिएको छ, त्यहाँ धेरै कुरा लेखिएको छैन। यद्यपि हिजो चाहिँ हावाला दिइयो कि हामी इन्टिग्रेटेड ल बनाउँदैछौँ, तर त्यो वेबसाइटमा अहिले पनि तपाईँ हामीले गएर हेऱ्यौँ भने त्यहाँ चाहिँ साइबर क्राइमको बारेमा धेरै उल्लेख छैन, जति चाहिँ हाम्रो संकल्प प्रस्तावमा छ। हाम्रो संकल्प प्रस्तावमा भए जतिको उल्लेख पनि त्यहाँ छैन। त्यो सुझाव चाहिँ हामीले त्यहाँको टास्क फोर्सलाई पनि दिएका छौँ, मन्त्रीजीलाई सबै कुरा थाहा नहुन सक्छ। हामीले त्यहाँ जो इन्टिग्रेटेड ल बनाउने टास्क फोर्स छ, त्यो टास्क फोर्ससँग पनि बसेर हामीले तपाईँहरूले इन्टिग्रेटेडै गर्ने हो यसलाई भने यो तरिकाले गर्नुहोस् भनेर उहाँहरूले सकारात्मक रूपमा लिनुभएको छ। मलाई लाग्छ गभर्मेन्टले अलि एकाउन्टेबल भएर यसलाई हेरिदिनु भने अनलाइन हिंसा र अफलाइन हिंसा भनेर दुई क्याटेगोरीमा बाँडेर अब चाहिँ महिला हिंसालाई हेर्नुपर्ने बेला आइसकेको छ।
अब जस्तो पछिल्लो दिनमा प्रविधिको प्रयोग गरेर हुने चाहिँ लैंगिक हिंसाका आयामहरूका सन्दर्भमा यदि हामीले हेर्ने हो भने चाहिँ यहाँले केही अघि संकेत पनि गर्नुभयो, सामाजिक सञ्जाल नै त्यसमा बढ़ी प्रयोग भइरहेको छ र अपमानजनक टिप्पणीहरू, अश्लील म्यासेजहरू अथवा ट्रोल बनाउने एउटा काम भएको छ, जसबाट चाहिँ मानसिक रूपमा ती जो मानिसहरूलाई लक्षित गरिएको छ उनीहरू निकै समस्यामा छन् मनोवैज्ञानिक रूपमा र सामाजिक प्रतिष्ठामा पनि त्यसले असर चाहिँ पारेको छ। अर्को चाहिँ अब पीड़ितको सहमति बिना व्यक्तिगत अन्तरंगका तस्विर र भिडियोहरू पछिल्लो समयमा सामाजिक सञ्जालमा अपलोड गर्ने कामहरू भइरहेको छ। त्यसै गरी अब त्योभन्दा पनि अझै अगाडि बढेर एआईको प्रयोग हुने, अब डिप फेकको प्रयोग हुने जस्ता कार्यहरू भएको छ, जो चाहिँ ती व्यक्तिहरू वास्तवमा त्यसमा न कहीँ कतै संलग्न छन् न उनीहरूलाई थाहा हुन्छ, तर उनीहरूका बारेमा चाहिँ सामाजिक सञ्जालमा व्याप्त भइसकेको हुन्छ। अब यस्तो खालको समस्याबाट जसरी मानिसहरू चाहिँ पछिल्लो दिनमा प्रताड़ित हुने अवस्था बढ्दै गएको छ, अब यसमा समाजको भूमिका चाहिँ कसरी यसलाई हामी बनाउन सक्छौँ? कानून निर्माणको पक्ष, कानूनको पक्षमा हामीले अहिले चर्चा गरिरहँदा यो अवस्थै आउन नदिनका लागि हामीले गर्नुपर्ने प्रयासहरू चाहिँ के हुन्छ? त्यतातिर कसरी ध्यान जानुपर्छ जस्तो लाग्छ यहाँलाई?
एकदमै गम्भीर प्रश्न गर्नुभयो हजुरले। जस्तो अहिले कस्तो छ भने कानूनहरू बनाइदिइहाल्यौँ, अब त्यो त आवश्यकताको कुरा हो, बनाउनै पर्छ। कानूनको अभावमा त फेरि प्रोसिक्युसन कसरी गर्ने? तर अहिले कस्तो देखिया छ भने सोसाइटीमा घृणाको चाहिँ विस्तार चाहिँ असाध्यै द्रुत गतिमा घृणाको विस्तार भइरहेको छ, अराजकताको एकदमै मौल आइरहेको छ। तपाईँ एक अर्कालाई चाहिँ फेसबुकमा लेख्दैखेरि पनि एउटा उदाहरण हेर्ने हो भने समर्थकहरू अनि विरोधीहरूले जुन प्रकृतिको भाषा प्रयोग गरिराख्नु भएको छ, गैर राजनीतिक त त्यो छँदैछ तर अश्लील छ, भद्दा छ, गालोगलोजको स्तरमा आएर नेपाली समाजले एकअर्कालाई जसरी लेखिरहेको छ, यो एउटा नेपाली भएको कारणले मेरा लागि यो सकको विषय छ, यो अचम्म मैले मानिरहेको छु। हामी एकअर्कासँग कुरा सुरु गर्दाखेरि पनि हजुर भनेर भन्ने मान्छेहरू कसरी चाहिँ यसरी अश्लील शब्दहरू प्रयोग गर्न सक्छौँ, यो कहाँबाट यो भित्रियो भन्ने चाहिँ यो एकदम सकको विषय भइरहेको छ। त्यसैले अब यो स्कुल विद्यालयहरूमा पनि सानो बच्चाहरूलाई मैले देख्छु, यो युट्युबको असर पनि छ, यो के हेर्छन्, रोब्लक्स के हेर्छन्, त्यहाँ हेर्दाखेरि त्यो भाषा त्यसमा जो प्रयोग हुन्छ, एफ वर्डहरू प्रयोग भइरहेको हुन्छ, एकदम सामान्य तरिकाले प्रयोग गरिरहेको हुन्छ। अब अमेरिकामा बोलीचालीको भाषामा त एफ वर्ड छ, तर हाम्रो संस्कृतिले त्यस्तो हामीलाई सिकाएको पनि छैन, अलाउ गरेको पनि छैन। तर हामीले चाहिँ अब युट्युब भाषा हाम्रो साना नानी बाबुहरूले प्रयोग गरेको देखिरहेका छन्। त्यसैले अब यो हामी शङ्कर प्रस्तावमा पनि लेख्यौँ, जरुरत खाँचो कहाँ देखिन्छ भने स्कुल लेभलबाटै भाषाको प्रयोग यसरी गर्ने, मर्यादित भाषा, सम्मानित भाषा यो हुनुपर्छ भनेर स्कुलबाटै हामीले सिकाएर लिएर आउनुपर्ने देखिन्छ। कतिपय स्कुलले आइसियो गइसियो त सिकाउँछ, त्यो होइन कि अर्कासँग सम्बोधित गर्दा चाहिँ एटलिस्ट तपाईँ भन्नुपर्छ, नमस्ते गर्नुपर्छ, यो कल्चर चाहिँ तलैबाट सिकाएर ल्याउनु, छाडा बोल्नु हुँदैन भन्ने। अब हामीले त हाम्रो जेन अल्फासँग काम गर्नुपर्ने देखिन्छ, जेनजीको भाषा चाहिँ मिलेनियलहरूले त बुझ्न सक्ने भएको हो। अब जेन अल्फासँग काम गरेर कम्तीमा हामीले चाहिँ जो हाम्रो मिलेनियम र जेनजीसँगको जो कुरा बिग्रिसकेको छ त्यो त्यागेर सपार्नुपर्ने दरकार देखिन्छ। अब यो सोसाइटीको पनि जिम्मेवारी हो, अब गाली दिन्छ सामनेवालाले गाली दिन्छ भनेर म पनि चार गाली थपेर दिन्छु भन्ने एटिट्युडका साथ हामी गयौँ भने गएको समाज भर्खालोमा होइन। अब अलिकति संयम धैर्यताका साथ मर्यादित भाषा प्रयोग गर्नेतिर जानु पर्यो र पेरेन्ट्सहरूले बच्चाहरू के गर्दैछन्, हाम्रो नेपाली समाजमा बच्चाहरू पढ्दैछन् राम्रो नम्बर ल्याउँदैछन् भने हामी गुड प्यारेन्टिङ गर्दैछौँ भन्ने हामीलाई लाग्छ, तर हाम्रो बच्चाको हातमा मोबाइल छ, त्यसको मोबाइलको सर्कल कस्तो छ भन्ने हामीले थाहा पाउँदैनौँ, थाहा पाउने कोसिस पनि गर्दैनौँ। त्यहाँ हाम्रा बच्चाहरू भल्नरेबल भइरहेका छन्, यो धेरै आयाम बदलिसकेको हुनाले हाम्रो पेरेन्टिङ स्टाइल पनि बदल्नु पर्ने हुन्छ, समाजको पनि उत्तरदायी हुन्छ। कसैले त्यस्तो नराम्रो कुरा गर्छ भने त्यसलाई चाहिँ यसो गर्नु हुँदैन भन्नुपर्छ, यो चाहिँ दुईजना व्यक्तिको प्राइभेट मामला हो भनेर छोडिदिनु हुँदैन केही समयको लागि भन्ने मेरो विचार छ।
हजुर, अब यहाँले चाहिँ स्कुल कलेजको कुरा गरिराख्दाखेरि पछिल्लो समयमा स्कुल कलेजमा देखिएको चाहिँ के भने एउटा कोही निश्चित बालिकालाई भनौँ न अनलाइन ट्र्याक गर्ने, नकली एकाउन्ट बनाउने, पछ्याउने, अनावश्यक म्यासेज पठाउने, यो एकदम धेरै देखियो स्कुल लेभलमा, खास गरी आठ कक्षाभन्दा माथिका विद्यार्थीहरू बालिकाहरूमाथि भन्ने पछिल्लो तथ्य तथ्याङ्कहरूले देखाइरहेका छन्। केही दिन अगाडि एउटा चलचित्र कर्मीले पनि त्यो कुरा उल्लेख गर्नुभयो कि होइन अलिक पछ्याउने चाहिँ अनावश्यक रूपमा पछ्याउने क्रम भयो भनेर, यसले समाजलाई अलिकति अप्ठ्यारो स्थितिमै लैजाला जस्तो देखिएको छ। यसमा चाहिँ तत्काल गर्नुपर्ने काम के होला?
तत्काल गर्नुपर्ने काम के हो भने अब जो जो व्यक्ति ह्यारेस भइरहेको छ त्यो इग्नोर गर्ने अथवा सहनेतिर जानु हुँदैन, तुरन्तै त्यो चाहिँ राज्यको निगरानीमा त्यसलाई ल्याइदिनुपर्छ। त्यो नल्याउँदाखेरि यो त मान्छेलाई ह्यारेस गरेर डिप्रेसनमा पारेर आत्महत्यासम्म पुर्याउन लागिसके। जस्तो हाम्रो अछामकै एउटा सदस्य हुनुहुन्थ्यो, उहाँलाई यसरी ट्रोल गरियो, यसरी ह्यारेस गरियो कि उहाँ चाहिँ आत्महत्याको निर्णयमा पुग्नुभयो। त्यसैले मेरो चाहिँ सबैलाई भनाइ के छ भने यो लार्जर लेभलमा चाहिँ महिलाहरू हरास भइरहेको छ, बच्चाहरू युवतीहरू हरास भइरहेको छ, मान्छेले के भन्लान् भन्नेतिरको सोच्दै नसोचिकन पहिले त आफ्ना पेरेन्ट्सहरूलाई भन्नु पर्यो, र जो अलि अडल्ट हुनुहुन्छ उहाँहरूले चाहिँ तुरन्तै साइबर ब्युरोमा जानकारी चाहिँ गराउनु पर्यो। त्यति गर्नुले पनि आगामी हुने दुर्घटनाबाट हामी बच्न सक्छौँ भन्ने मलाई लाग्छ। बाकी कानुनी उपचारको लागि त हामीले हिजोदेखि नै गभर्मेन्टले सचेत गराएका छौँ, संकल्प प्रस्ताव पनि पास भएको छ, र कानुनी लुपहोल जहाँ छन् त्यहाँ चाहिँ अब छिटोभन्दा छिटो गभर्मेन्टले प्रयास गर्यो भने, नियमनको कुरा छ, प्लेटफर्महरूलाई नियमन गर्ने कुरा छ, त्यो हाम्रो सरकारको दायराभित्र पछि पर्दैन, त्यो सरकारले जवाब दिने कुरा होला, तर म्यानेज गर्ने कुरा त एटलिस्ट सरकारले गर्न सक्छ। नियमन गर्न नसके नि प्लेटफर्मलाई एकाउन्टेबल बनाउन सक्न तुरन्तै नसके पनि म्यानेज गर्ने कुरा गभर्मेन्टले गर्न सक्छ, त्यो म्यानेजमेन्टल पाटो चाहिँ गभर्मेन्टले गर्नु पर्यो, र जो चाहिँ स्टक भइरहेको छ, ह्यारेस भइरहेको छ, त्यसले तुरन्तै कानुनी सहायता लिनुपर्छ, सहनु हुँदैन।
हामी अन्तर सम्वादमा छौं। प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा सुनिश्चितता गर्ने सम्बन्धी संकल्प प्रस्ताव हिजो राष्ट्रिय सभाले पारित गरेको छ। सर्वसम्मतिले राष्ट्रिय सभाबाट त्यो प्रस्ताव पारित भएको सन्दर्भमा प्रस्तावका प्रस्तुतकर्ता सांसद रेणु चन्दसँग हामी कुराकानी गरिरहेका छौं। अब हिजोको यो संकल्प प्रस्ताव पारित हुँदै गर्दा सरकारका तर्फबाट महिला बाल बालिका मन्त्रीले भन्नुभयो कि अब लैंगिक हिंसा रोकथाम नियन्त्रण गर्न यो अन्त्य गर्नकै चाहिँ सरकारको लक्ष्य छ, यद्यपि अब यो नियन्त्रण हुँदै त्यो प्रयासमा पुग्ने हो। त्यसमा चाहिँ हामी एकीकृत कानून तर्जुमा गर्ने गरी हामीले तयारी गरिरहेका छौं। अब यो सरकारले गरिरहेको तयारी, यहाँहरूले दिइरहनु भएको दबाव अथवा सरकारका अन्य निकायहरूले यस सम्बन्धमा गरिरहेको तदारूकताले के प्रभाव पार्छ आगामी दिनमा, यदि हामी ठिक समयमा ठिक ठाउँमा पुग्ने गरी हामीले यी प्रयासहरू अगाडि बढ़ायौं भने हाम्रो यो समस्यालाई चाहिँ समाधान गर्न कतिको मद्दत पुग्छ, त्यो समय तालिका के हुनुपर्छ?
अब यो एकीकृत कानून जो उहाँहरूले तर्जुमा गर्न खोज्दै हुनुहुन्छ त्यसको पनि ड्राफ्ट तपाईँहरूले पनि आम जनताले पनि वेबसाइटमा हेर्न पाउँछ। त्यहाँ अब मोस्टली अनलाइन हिंसा भन्दा पनि अफलाइन हिंसाको कुरा मोस्टली त्यहाँ बढी लेखेको छ। जस्तो विवाह उमेरको जो भयंकर चर्चा चलेको छ त्यो विषयमा त्यहाँ एउटा खालको समझदारी बनाउन खोजिएको छ। त्यसपछि गएर अब यो अबर्सनको हप्ताको विषयमा चाहिँ के गर्ने त, अब यो घटाउने बढाउने भन्ने विषयमा भए धेरै चर्चा चलेको थियो, त्यो विषयमा पनि एक प्रकारको समझदारी बन्न खोजिरहेको छ। मोस्टली जो अफलाइन जो हिंसा छ त्यहाँ भएका कानुनी जटिलताहरू केही परिवर्तन गर्नुपर्ने र केही लागू गर्ने विषयमा केही समस्या थियो, त्यो विषयमा त्यो ज्यादातर त्यो एकीकृत ऐन चाहिँ त्यसमा केन्द्रित भएको देखिन्छ। र अफलाइन हिंसाको बारेमा चाहिँ त्यहाँ अलिक कम छ। सायद अब यो हामी टास्क फोर्ससँग कुरा गरिसकेपछि हिजोको संकल्प प्रस्तावले पनि त्यहाँ चाहिँ त्यसमा कुनै छलफलको ढोकाहरू खोलेको हुन सक्छ। र अब हामीले चाहिँ यो पास गरिसकेपछि हिजो सम्माननीय अध्यक्षज्यूले विषयगत समितिलाई पनि जानकारी दिनुभएको छ, निर्देशन दिनुभएको छ कि यसलाई फलो गर भनेर, र हामी आफै पनि फलोअप गर्छौँ। प्रयास गरिसकेपछि कानुनहरू बन्छन्, कानुनहरू बन्यो भने पीडितहरूलाई न्याय छिटो छरिटो दिन पाइन्छ र धेरै हदसम्म अपराधहरू कन्ट्रोल पनि गर्न सकिन्छ। त्यसैले प्रयासहरू रोक्नु हुँदैन। अब यो अनलाइन छ, यो टेक्निकल कुरा हो भनेर छोडिदिने विषय, फेसबुकमा कसले के लेख्छ सबै एआई हो भनेर छोडिदिने विषय हुँदैन। जसले बदमासी गरिरहेछ ऊ कानुनको दायरामा आउनुपर्छ, उसले सजाय पाउनुपर्छ। र यस्ता प्रयासहरूले कानुन बलियो बनाउनेतिर हामीलाई लाग्छ र कानुनको क्रियान्वयनलाई पनि हामीले उचितै जोड दिनुपर्छ।
हजुर, अब अलिकति फरक प्रसंगमा जाउँ। खास गरी सरकारले, नयाँ सरकार आइसकेपछि झण्डै दुई तिहाईको मतसहितको सरकारले गरिरहेको कामबारे यहाँ तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्नुहुन्छ, जुन अहिले नेपाली कम्युनिष्ट पार्टी भएको छ। सरकारले गरिरहेको काम एउटा सांसदका रूपमा यहाँले कसरी हेरिराख्नु भएको छ?
अब सरकारले गरिरहेको काम भन्दाखेरि सरकार प्रमुखले नै अब सदनप्रति आफू एकाउन्टेबल भएको देखिएन। प्रधानमन्त्रीजीको सबैलाई थाहै छ, उहाँ आउनुहुन्न हाउसमा, उहाँको अकाउन्टेबिलिटी हाउसप्रति हो, तर उहाँ चाहिँ सदनमा आउनुहुन्न। योभन्दा ठुलो नेगेटिभ पोइन्ट के होला? त्यसपछि गएर अहिले बजेट सेसन चलिरहेछ। बजेट सेसनमा म कहाँनिर निराश भएको छु भने सबभन्दा बढी पैसा कटौती किसानको भएको छ। यो चाहिँ राम्रो विषय होइन। आफू जुन वर्गको प्रतिनिधित्व गर्छौँ त्यो वर्गप्रति अलिकति झुकाव राखेर बजेटहरू ल्याउने कुरालाई म अन्यथा ठान्दिनँ। तर किसान चाहिँ कुन वर्गको हो के? किसानले त हामी सबैको पेट पालेको छ र अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो लाज कसैले जोगाइदिएको छ भने त्यो किसानले जोगाइदिएको छ। किसानको बजेट कटौती गरेकोमा, अनुदानको बजेट कटौती गरेकोमा त्यो चाहिँ मलाई राम्रो कदम सरकारको लागेन। र अर्को, सरकारका साथीहरू खास गरी एग्रेडेड मन्त्रालय भन्नु पर्यो, अब त्यो मन्त्रालयका जो मन्त्रीज्यूहरू हुनुहुन्छ उहाँहरू जवाब दिने क्रममा पनि उहाँहरूको एटिट्युड चाहिँ त्यति राम्रो छैन।
हजुर, अब अन्तिम जिज्ञासा यहाँहरूलाई, यहाँहरूको पार्टी खास गरी नेकपा पनि अब नेकपा एमाले सहितको वाम गठबन्धनको या एकताको या कार्यगत एकताको यी तयारीहरूमा लागेको देखिएको छ। यो तयारीले यहाँहरूलाई अहिलेको सरकार विरूद्ध भनौँ न एउटा चाहिँ आफ्नो दृष्टिकोण बनाउने सन्दर्भमा, विचार बनाउने सन्दर्भमा, संगठन बनाउने सन्दर्भमा, अझ राम्रो काम गर्ने सन्दर्भमा यो तयारी भइरहेको तयारीले चाहिँ मद्दत पुर्याउँछ कि पुर्याउँदैन यो आजको अवस्थामा?
होइन, अब कार्यगत एकता नगरिकन पनि प्रतिपक्षमा बसेका सबै दलहरू अहिले मोरलेस एकताबद्ध भएरै नै सरकारको कामको सराहना र आलोचना गरिराखेका छन्। त्यसैले कार्यगत एकता कम्युनिस्टहरूको बिचमा कार्यगत एकता कोही नौलो कुरो होइन, भइराख्छ, गर्ने कुरा हो। तर जहाँसम्म पार्टी एकताको कुरा हो, विगतको समीक्षा नगरिकन पार्टी एकतामा हाम फाल्ने कुरा घातक हुन्छ।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाली कम्युनिष्ट पार्टीको प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाकी सांसद रेणु चन्द। प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा सुनिश्चितता गर्ने सम्बन्धी संकल्प प्रस्ताव हिजो राष्ट्रिय सभाले पारित गरेको छ। यसै विषयमा आजको अन्तर्सम्वादमा केन्द्रित थियौं। प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।